تاریخ انبیاء کی ہو، نہیں نا
صحیح ہے،
ये लोग तय करेंगे कि सही है।
अच्छा
ऊपर कर लेते हैं,
थोड़ी और
नहीं फिर कर नीचे करने। एक बार फिर दुरूद भेजिएगा मोहम्मद वाले। सामने फ्रैक्चर माइक को देखकर मैं वैसे ही डर गया था। दो जगह फ्रैक्चर लगा हुआ है बेचारे, और इसका जो पेन है ये उल्टा हुआ हुआ है। इसको देख के मुझे समझ में आ गया था कि आवाज का मामला जो है वो थोड़ा सा पेचीदा रहेगा। इंशाअल्लाह ज़ाहिर है कि ज़ेर तामीर इमाम बारगाह है, आपकी खास तवज्जो का तालिब है। दुरूद भेजेगा मोहम्मद वाले। एक बार फिर दुरूद भेजेगा मोहम्मद वाले। जगह जगह अंबिया के वाकयात को बयान किया, कहीं पर अपने अंबिया के मुकाबले में दुश्मनों के वाकयात को भी बयान किया, कुछ ऐसे लोगों के भी वाकयात को बयान किया कि जिनको खुदा नुतार ने ना नबूवत का मकाम दिया है, न वो अंबिया के मुकाबले में थे बल्कि अंबिया के साथ थे, मिसाल के तौर पर औलिया इलाही में से, या वो लोग जिनके बारे में शायद हम तय ना कर पाए हों कि भाई ये औलिया थे, अंबिया थे, औसिया थे, मुख्तलिफ अफराद ऐसे जिक्र हुए। अच्छा, अब इनको देखने का तरीक़ाकार क्या होना चाहिए? और फिर यहाँ पर कुछ सवालात भी हैं जो लोगों के जहन में आते हैं। तो मिसाल के तौर पर किसी ने कहा कि खुदावंद-ए-मुताल ने अम्बिया के इतने वाक़यात लिखे हैं, शायद ही कहीं लिखा हो कि ये कितने साल पहले आए थे। मसलन हज़रत इब्राहिम अलैहिस्सलाम का वाक़या बिलाख़िर है तो तारीख़ इंसानी का ही वाक़या, और अगर तारीख इंसानियत का वाक़ है तो फिर ये किसी ज़माने में हुआ होगा, तो आज से कितने हज़ार साल पहले ये वाक़ हुआ था। हज़रत मूसा अलैहिस्सलाम का वाक़ कितने हज़ार साल पहले। फिर एक और मसला ये है कि ये भी नहीं मालूम कि कब हुआ, ये भी नहीं मालूम एग्जैक्टली कहाँ पर हुआ, ये भी नहीं मालूम, इसको भी ढूंढना पड़ेगा। मिसाल के तौर पर तूफ़ान नूह कई दफ़ा तस्करा हुआ, हज़रत नूह अलैहिस्सलाम तूफ़ान के मौके पर आज की दुनिया के किस मुल्क में थे, किस शहर में थे जब ये वाक़या हुआ। तो ये सब वो चीज़ें हैं जो अगर इस एतबार से देखें कि तारीख़ का वाक़या है तो तारीख़ के वाक़े में तो पता होना चाहिए, ये सब कुछ नहीं है। तो फिर हमें फौरन एक बात समझ में आती है, क़ुरान करीम तारीख़ की किताब नहीं है। अगर तारीख की किताब होती तो तारीख की किताब का तरीक़ाकार ही कुछ और होता है। तारीख में ये होता है कि ये बताया जाता है ये दुनिया की किस जोग्राफिया में हुआ, ये किस सदी में हुआ। फिर तारीख की किताब में एक वाक़या पांच दफ़ा नहीं आता, तारीख की किताब में एक वाक़या एक दफ़ा आएगा, दो दफ़ा आएगा, इससे ज़्यादा थोड़ी आएगा। आपने कोई तारीख की किताब ऐसी नहीं देखी होगी जिसमें एक ही तारीख को बार 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 लिखा जाता है। तो हमें फ़ौरन समझ में आता है कि ये जो बयान किया गया ये तारीख का मामला नहीं है बल्कि ये हिदायत का मामला है, और ये हिदायत की खातिर बयान हुआ है यहाँ पर। तो हिस्ट्री समझाना ये हदफ नहीं है बल्कि हिदायत देना ये हदफ है। अगर हिदायत देना हदफ है तो फिर फौरन आपको एक और ओरिएंटेशन से देखना होता है। मिसाल के तौर पर अगर ये तारीख का वाक़या हो तो हमें देखना पड़ेगा कि मसलन हज़रत इब्राहिम अलैहिस्सलाम जब हज़रत इस्माईल अलैहिस्सलाम को मक्का में छोड़कर गए तो खुद दुनिया के किस खत्ते में रह रहे थे जो यहाँ छोड़ने के लिए आए थे। अच्छा, अगर ये तारीख की किताब नहीं है तो फिर इस वाक़े की इस लिहाज से अहमियत नहीं है कि हज़रत इब्राहिम अलैहिस्सलाम कहाँ रह रहे थे, इसकी अहमियत है कि हज़रत इस्माईल अलैहिस्सलाम के साथ जो कुछ हुआ वो क्या था। और उसके पीछे एक और चीज़ है जो मुझे और आपको देखनी पड़ती है, मैं आपकी खिदमत में अर्ज करूँगा। दुरूद भेजेगा मोहम्मद वाले। और वो फिर सबसे अहम मौजू बन जाएगा, और मौजू ये बनेगा कि ये जो कुछ भी वाक़या था, चाहे वो वाक़या हो जैसे मैंने इशारा किया हज़रत इब्राहिम अलैहिस्सलाम हज़रत इस्माईल अलैहिस्सलाम को छोड़ के चले गए, या मिसाल के तौर पर हज़रत सालेह अलैहिस्सलाम का वाक़या हो, یا مثال کے طور پر باقی حضرت موسیٰ علیہ السلام کے اتنے واقعات ہیں، ان سب میں ایک سوال پوچھنا پڑے گا، ان کا ہم سے کیا تعلق ہے؟ تاریخ کی کتاب میں یہ سوال نہیں ہوتا کہ ان کا مجھ سے کیا تعلق ہے. آپ تاریخ امریکہ کی پڑھ لیجئے، آپ مثلا جنوبی امریکہ کی تاریخ پڑھ لیجئے، آپ کیریبین کے علاقے کی تاریخ پڑھ لیجئے، یہ سوال نہیں ہوگا کہ آپ کا اس سے کیا تعلق ہے. لیکن اگر یہ تاریخ کی کتاب نہیں ہے اور کتاب کتاب ہدایت ہے اور تاریخ بیان کرنا اس کا ہدف ہی نہیں ہے، تو پھر سب سے اہم یہ سوال ہوگا اس کا مجھ سے کیا تعلق ہے. مثال کے طور پر حضرت موسیٰ علیہ السلام کی ولادت کے بعد، تشریف آوری کے بعد، خدا تعالیٰ فرماتا ہے ہم نے مادر موسیٰ سے کہا کہ وہ یہ کریں، اور پھر حضرت موسیٰ علیہ السلام کی بہن نے یہ کیا اور حضرت موسیٰ علیہ السلام وہاں گئے، مجھ سے کیا تعلق ہے اس کا. اچھا اب یہ جو جگہ ہے، یہ جو میں نے آپ کی خدمت میں موضوع چھیڑا، یہ وہ جگہ ہے جہاں پر ہماری کمزوری واقع ہوتی ہے، اور وہ اس طریقے سے کہ ہم قرآن کریم کو، اور اس کا جو دوسرا سخل ہے اس کے بارے میں ابھی آپ کی خدمت میں عرض کروں گا، یا تو ہم قرآن کریم کو پڑھا نہیں، اگر پڑھا ہے تو شاید تاریخ کے واقعات کو دیکھا ہے، اگر تاریخ کے واقعات کو بھی دیکھا ہے اس انداز میں نہیں دیکھا ہے کہ اس کا مجھ سے کیا تعلق ہے. اب میں ایک مثال آپ کی خدمت میں اور عرض کروں گا اور دوسرے اس کے ملحقہ موضوع کو آپ کی خدمت میں پیش کروں گا. درود بھیجے گا محمد والے محمد. حضرت ابراہیم علیہ السلام کا مشہور و معروف واقعہ کئی انداز میں بیان ہونے والا کہ حضرت ابراہیم علیہ السلام نے بتوں کو توڑ دیا. ہم اور آپ نے بچپن سے سنا ہوا ابراہیم بت شکن. اچھا جیسے ہی انسان اس واقعے کو پڑھتا ہے تو اگر تاریخی پرسپیکٹو میں پڑھے تو پوچھنا پڑے گا کہ بھئی دنیا کے کس خطے میں یہ واقعہ ہوا تھا. اچھا یہ جو میں سوال اٹھا رہا ہوں، ظاہر ہے کہ وہ اس لیے بھی اٹھا رہا ہوں کہ آپ کا دماغ بھی اس کو سوچے کہ مثال کے طور پر مجھے حضرت ابراہیم علیہ السلام کا واقعہ سنتے ہوئے 40-50 سال ہو گئے، یہ ہوا کہاں تھا اور ایگزیکٹلی کس ٹائم میں ہوا. مثال کے طور پر کتنے ہزار سال قبل از مسیح سوچوں کہ حضرت ابراہیم علیہ السلام کا واقعہ ہوا، کس علاقے میں ہوا، اور وہ بادشاہ کون تھے جنہوں نے جن کے دور میں یہ واقعات سارے پیش آ رہے تھے. تو حضرت ابراہیم علیہ السلام کا واقعہ تاریخی اعتبار سے دیکھے تو یہ سوال آئیں گے. اچھا چلیے ہم کہیں یہ تاریخی کتاب نہیں ہے، تاریخی کتاب نہیں، پھر ایک اور سوال آئے گا، یہ جو حضرت ابراہیم علیہ السلام نے بت توڑے تھے اس کا مجھ سے کیا تعلق ہے؟ وہی تعلق ہے جو طالبان کا بامیان کے بتوں سے بنا تھا. کیا یہ تعلق ہے؟ انہوں نے اسی تعلق کی بنیاد پہ توڑا ہے. اور کیا مثال کے طور پر آئی ایس جب گئے سیریا کے ریونس کے اوپر، انہوں نے ساری قدیمہ کو دیکھا تو انہوں نے کہا توڑ ڈالو چونکہ ابراہیم نے بت توڑے تھے. اگر یہ نہیں ہے اور آپ کو اور میرا ذہن عقل دونوں کہہ رہے ہیں کہ نہیں بھائی یہ نہیں ہے، تو پھر کیا ہے؟ جب ایک اور مسئلہ بھی ہے وہ یہ کہ اگر کسی کو اپنی زندگی میں بت نہ ملے بامیان کے تو کیا توڑے؟ بھائی اگر میں قرآن کریم پر عمل کرنا چاہتا ہوں، حضرت ابراہیم علیہ السلام نے بت توڑے تھے اور مجھے تو طالبان کی طرح بامیان کے بت نہیں ملے، اب میں کیا توڑوں پھر؟ چلیے یہ تو معاملہ علیحدہ ہو گیا. حضرت موسیٰ علیہ السلام گئے جب وہ ساحروں کے سامنے تو انہوں نے ساحروں کا مقابلہ کیا، ایک معجزہ دکھایا، مجھ سے اس کا کیا تعلق ہے؟ کیا مجھ سے ڈیمانڈ ہوا ہے کہ میں بھی معجزہ دکھاؤں؟ مجھ سے ہے طلب کیا گیا تو یہ کیا ہے؟ کیوں مجھ سے یہ بات ہوئی؟ یہ وہ بہت بیسک کوسچنز ہیں جو میرے اور آپ کے سامنے آتے ہیں، اور یہ سب ہم سے ایک اورینٹیشن ڈیمانڈ کر رہے ہوتے ہیں کہ بھائی آپ جس طرح سے ان چیزوں کو دیکھ رہے ہیں اس کو کسی اور طرح بھی دیکھنا پڑے گا، ورنہ آپ کی کنیکٹیویٹی نہیں ہے ان کے ساتھ، اور اگر آپ کا ان کے ساتھ کنیکشن نہیں ہے تو ہسٹری کا تو ویسے بھی واقعہ نہیں ہے، یعنی ہسٹری کی بک تو ویسے بھی نہیں ہے. ہسٹری کی بک نہیں ہے، ہدایت کی کتاب ہے، اور ہدایت کے اندر یہ سوال سب سے پہلے آئے گا کہ مجھ سے اس کا تعلق کیا بنا. تو ہمیں فوراً ان واقعات کے پیچھے جا کر دیکھنا پڑتا ہے، اس کا مطلب ہے اس کے پیچھے کوئی میسج ہے. وہ میسج کیا ہے؟ اس میسج کا مجھ سے تعلق بنے گا. اب ایک مثال میں آپ کی خدمت میں عرض کرتا ہوں، درود بھیجے گا محمد والے محمد. اس طرح کی بہت ساری چیزیں، حضرت موسیٰ علیہ السلام حضرت خضر سے ملے، مجھے کیا ملے گا اس کو سن کر کہ حضرت موسیٰ علیہ السلام حضرت خضر سے ملے. اور وہ بڑا ڈرامائی انداز کے تین دفعہ ایسا ہوا کہ کہا کہ بھائی وہ مت پوچھنا جو تم دیکھ رہے ہو. اور حضرت موسیٰ علیہ السلام ہر دفعہ کہتے تھے اب نہیں ہوگا, پھر دوبارہ پوچھا, پھر دوبارہ, اور پھر تیسری دفعہ تو خود ہی معاملہ طے ہو گیا کہ نہیں بھائی اب تو علیحدہ ہونا ہی پڑے گا. اس سے میں کیا سیکھوں کہ اولیاء الہی کے ساتھ زندگی گزارنا مشکل ہے؟ نعوذ باللہ. یہ سیکھوں آپ کو اور مجھے فوراً یہ دیکھنا ہوگا ہر واقعے کے پیچھے میسج کیا ہے, مجھے کیا سیکھنا ہے اس سے. اب مثال کے طور پر سادہ ترین آپ کی خدمت میں عرض کرتا ہوں, پیچیدہ مشکل آپ کے اپنے لیے چھوڑ دیتا ہوں, لیکن میں سادہ والے کو نپٹا دیتا ہوں, باقی مشکل کو آپ خود اٹھاتے رہیے. میری عادت یہ بنتی جا رہی ہے اور تھوڑی سی پہلے سے بھی تھی, وہ یہ کہ میں چاہتا ہوں کہ آپ کے ذہن میں سوال اٹھیں, آپ کے ذہن میں کچھ کوشچن ہوں گے تو آپ کسی عالم سے پوچھیں گے نا, اور سوال ہوں گے تو اب عالم سے بھی بڑھ کر سوال ہوں گے تو قرآن سے پوچھیں گے, سوال ہی نہیں ہوئے تو پوچھیں گے کیا. اور مولا نے نہج البلاغہ میں فرمایا ایک جملہ, پورا خطبہ ہے قرآن کریم کے بارے میں, اس میں ایک اصطلاح استعمال آپ کیے جو میں آپ کی خدمت میں عرض کروں گا. فرمایا استنتقو, اس کو بولنے پہ مجبور کرو, یعنی اس سے کہو کہ یہ بولے. اب آپ تصور فرمائیے میں لکڑی سے کہوں کہ بولے, نہیں, بظاہر لکڑی میں بولنے کی صلاحیت ہی نہیں ہے کہ میں اس سے کہوں کہ بولے. اور امام فرما رہا قرآن کریم سے کہو کہ یہ تم سے کلام کرے. نطق, نطق آواز نکالنا نہیں ہوتا, جانور آواز نکالتے ہیں اس کو نطق نہیں کہتے. جیسے ہم لوگوں نے اپنے بچپن سے سنا ہوگا انسان حیوان ناطق ہے, ناطق, ناطق, نطق, کلام, یہ سب چیزیں بمفہوم کو کہتے ہیں نطق. اور امام فرما رہا قرآن کریم سے کہو یہ تم سے کلام کرے, استنطقو, طلب کرو کہ یہ تم سے کلام کرے. اچھا اگر میرے ذہن میں کوشچن ہی نہیں ہے تو پھر سوال کیا, سوال ہی نہیں ہے تو میں کلام کیا کروں گا. تو میں آپ کی خدمت میں یہ کہوں گا کہ کچھ میں عرض کر دیتا ہوں لیکن آپ کے ذہن میں سوال رہے تاکہ آپ کچھ طلب کریں پھر. اور قرآن کریم کو جب سے جب آپ طلب کریں گے تو عربی میں ایک محاورہ ہے, کہتے ہیں من جد وجد, اور جو طلب کرے گا کوشش کرے گا وہ پائے گا, اور جو کوشش ہی نہ کرے تو وہ کیا پائے گا. اور اس کے ساتھ ایک اور جملہ کہتے تھے جو اس کوشش کے ڈائریکشن کو بیان کر رہا تھا, اور وہ قائد شہید ایک دفعہ تشریف لائے تھے قوم مقدس, تو وہاں پر انہوں نے جملہ استعمال کیا تھا, طالب علم کا مشہور و معروف جملہ ہے, کیا اس میں لکھا تھا, وَمَن طَلَبَ الْعُلَى سَحَرَ اللَّيَالِي, جس نے بلندی مانگی ہے اس نے راتوں کو صبح تک بیداری کی ہے. وَمَن طَلَبَ الْعُلَى سَحَرَ اللَّيَالِي, تو یہ جو طلب ہے اس کے پیچھے ایک اور مفہوم بھی ہے. طلب کیا ہے, طلب اس کو ہم چھوڑ دیتے ہیں, تو میں آپ کی خدمت ایک حصے کو عرض کرتا ہوں باقی کو چھوڑتے ہیں کہ پھر آپ انشاءاللہ خود ہی طلب فرمائیے گا. حضرت ابراہیم علیہ السلام نے بت توڑے, میرا بتوں سے کیا تعلق ہے, نہ مجھے بےچارے بت مل پا رہے ہیں آج کی دنیا میں, ویسے بھی کہیں اور ہیں, اور تو میرے پاس تو بت نہیں ہے تو میرا اس سے کیا تعلق. تو پھر جواب میں کہتے ہیں کہ اچھا یہ دیکھو کہ بت کا سمبولک ایکسپریشن کس چیز کے لیے, یہ جو بت ہوتا ہے یہ ہے کیا چیز, بت کو کس کے سمبولک ایکسپریشن کے اندر استعمال کیا جا سکتا ہے. تو جو حضرت ابراہیم علیہ السلام کے زمانے میں بت تھے جن کے سامنے لوگ گرے چلے جا رہے تھے, ان کی پرستش میں مبتلا تھے, اور اللہ کے رسول کے زمانے میں انہوں نے وہ توڑے. اور تمہیں یہ دیکھنا پڑے گا کہ تمہارے زمانے میں وہ جو بت ہیں وہ ہیں کون سے, بت کسے کہتے ہیں. تو اب دیکھیں بت کو سمجھنے کے لیے بت پرستی کی طرف ذرا سا ہم اشارہ کرتے ہیں تاکہ ہمیں یہ سمجھ میں آئے یہ واقعہ میں سکھا کیا رہا ہے. درود بھیجے گا محمد والے محمد. اور اس میں یہ ہے کہ میں پہلا دن ہے, تھوڑا سا موضوع کو بیان کرنے سے پہلے تھوڑا سا اس کو ہیٹ اپ بھی کر رہا ہوں تاکہ آپ کا ذہن تیار ہو کہ بھئی اس میں ہونا کیا ہے. تو بہت بنیادی ایک سوال ایک اور بھی ہے, یہ جو بت کیا ہے, اس سے پہلے ایک اور سوال ہے, یہ بت پرستی کیا ہوتی ہے, اور ایک اور اس کے پیچھے بھی سوال ہے, بت پرستی سے خدا کو اتنی دشمنی کیوں ہے, خدا کو بت پرستی سے इतनी दुश्मनी क्यों है? अच्छा क्यों भाई? भाई बहुत सादा सी बात है, मिसाल के तौर पर एक आदमी एक बुद्ध के सामने खड़ा है और बुद्ध से कह रहा है कि मेरा बच्चा बीमार है, इसको सही कर दे। सही, ये जो बुद्ध के सामने गिड़गिड़ा रहा है ये बुद्ध सुनेगा नहीं? ये बुद्ध जवाब देगा नहीं? तो इसके इस गिड़गिड़ाने को किसने सुनना है? खुदा ही ने सुनना है ना। जवाब किसने देना है? तो खुदा बुद्ध से क्यों लड़ रहा है? अगर खुदा ही ने सुनना है और खुदा ही ने जवाब देना है तो ये बुद्ध से क्यों लड़ रहा है खुदा? तो खुदा इसलिए बुद्ध से लड़ रहा है, बहुत सादा सा एक मसला है। और इसमें इसमें हेल्प मिलेगी ये देखते हुए कि ये अबू जहल अबू लहब बुद्ध परस्ती को क्यों डिफेंड कर रहे थे। अब देखिए हमने कहां से शुरू किया था सवाल, हजरत इब्राहिम अलैहिस्सलाम ने बुद्ध तोड़े तो हम फिर बुद्धों पे मुंतकिल हो गए, भाई ये बुद्ध क्या होते हैं। फिर बुद्ध के पीछे बुद्ध परस्ती के पीछे चले गए कि भाई बुद्ध परस्ती क्या होती है। फिर बुद्ध परस्ती के अंदर ये सवाल उठा कि ये बुद्ध परस्ती को खुदा को इससे दुश्मनी क्यों है। फिर एक और सवाल उठ गया वो ये कि भाई ये जो अबू जहल अबू लहब अबू सुफियान ये बुद्ध परस्ती के इतने आशिक क्यों है? क्या देखिए सवाल है हमारे सामने, क्या ऐसा है कि इनका एक दीन है, ये अपने दीन का दिफा कर रहे हैं और अल्लाह के रसूल एक और दीन लाए और वो दीन इनके दीन के खिलाफ हो गया, या नहीं ये लोग अपने मफादात का दिफा कर रहे हैं, किसी दीन का दिफा नहीं कर रहे? अच्छा इनका मफाद बुत परस्ती में क्या है? बहुत सादा मामला है, क्या बुत ये बताएगा कि कुर्बानी कितने बकरों की चढ़नी है? नहीं, ये कौन बताएगा? ये अबू जहल बताएगा। और जब बुत के ऊपर वो कुर्बानी चढ़ जाएगी तो क्या बुत बकरे खाएगा? नहीं, ये कौन खाएगा? अबू जहल। और जब लोग बुतों का एहतराम कर रहे होंगे कि बुत कब सामने आएगा, कब खोल के रखा जाएगा, तो लोग किससे पूछेंगे? बुतों से नहीं, अबू जहल से। इस खातिर अबू जहल को बुत परस्ती बहुत अच्छी लगी। टोटल अथॉरिटी, टोटल सबमिशन बगैर किसी क्वालिटी के। कोई अबू जहल से कह रहे तेरे अंदर क्वालिटी क्या? नहीं, सब देख रहे हैं बुद्ध को और खेल कौन खेल रहा है? अबू जहल। ये तो वो बड़ा अच्छा निजाम है, यानी नाम किसी और का आएगा, मेहनत किसी और के सर पे, कमाएगा अबू जहल। और कोई क्वेश्चन भी नहीं है, कोई क्वेश्चन नहीं, टोटल सबमिशन हो जाएगी और सारे हुक्म अबू जहल जारी कर रहा होगा। सही। अच्छा अब सवाल यह है कि ये जो इंसान बुतों के सामने सर झुका रहे हैं ये किसके गुलाम बन गए? अबू जहल के। अब यहां पे एक मसला है, क्या खुदा पसंद करता है कि उसका बंदा किसी का गुलाम बने? नहीं, ये खुदा पसंद नहीं करता। ना खुदा ये पसंद करता है कि इंसान किसी दूसरे इंसान का गुलाम बने, ना ये पसंद करता है कि इंसान अपनी ख्वाहिशात का गुलाम बने। गुलामी खुदा पसंद नहीं करता है, गुलामी के मुकाबले में खुदा नुमताल फिक्र की आजादी पसंद करता है, वो हमेशा फिक्र की आजादी पसंद करता है। तो जहां कहीं कोई इंस्ट्रूमेंट ऐसा आया जिसने किसी भी इंसान को बिना किसी वजह बिना किसी मेयार कुर्बान गुलाम बनाने की कोशिश की, इसको खुदा पसंद नहीं करेगा। अच्छा ये जनरलाइज टर्म बन जाएगी बुद्ध परस्ती। जहां कहीं कोई इंसान आया किसी दूसरे इंसान की कमजोरी से फायदा उठाया और उस इंसान के इरादे को छीन कर उसको अपना गुलाम बनाया, ये हो जाएगी बुद्ध परस्ती। अच्छा अब सवाल एक और आएगा, ये जो बुद्ध परस्ती है कि दूसरे इंसान किसी और इंसान के ऊपर हुकूमतें शुरू कर दें, उसे अपना गुलाम बना लें, उसको सब टोटल सबमिशन के ऊपर ले जाएं, ये बुद्ध परस्ती सिर्फ जाहिलियत में थी या आज भी है? हाँ, तो अगर आपको ये नजर आता है कि नहीं कोई इंसान दूसरे इंसान के हाथों फंसा हुआ नहीं है, सब इंसान अपनी अपनी जिंदगी में आजादी से फैसले कर रहे हैं, इसका मतलब यह कि यहां पे आजादी और हुर्रियत है। लेकिन अगर ऐसा नहीं है, लोग किसी की गुलामी में फंसे हुए हैं, अपनी मर्जी से फैसले नहीं कर सकते, कोई और उनके लिए फैसले करता है, कोई और ये कहता है कि आज तुमने क्या कुर्बान करना है, आज तुमसे क्या डिमांड किया गया है, अगर कोई और इंसान ये काम करने लगे, बस खुदा ने मुताल कहता है ये बुत परस्ती, और ये बुत परस्ती कबूल नहीं, इससे लड़ने का हुक्म देता है। अब आप तसव्वुर फरमाइए, हजरत मूसा अलैहिस्सलाम जब फिरौन के सामने पहुंचे तो क्या फिरौन ने अपना बुत बनाकर हजरत मूसा के सामने रखा था? नहीं, फिरौन जिंदा था, उसने बुत नहीं बनाया था। लेकिन जिस तरह अल्लाह ने अपने अंबिया को बुतों से लड़वाया, हजरत मूसा अलैहिस्सलाम को फिरौन से भी लड़वा दिया। क्यों? दोनों में कॉमन फैक्टर क्या था? दूसरे इंसानों को गुलाम बनाना, और गुलामी खुदा को पसंद नहीं। वो ये कि कोई और इंसान बगैर मेयार के अपनी मसलहत के लिए दूसरे को गुलाम बनाए, ये खुदा को पसंद नहीं। अच्छा, अब चूंकि आपके दिमाग में, आपके जहन में एक सवाल उभर रहा है पीछे पीछे, और हम लोगों को बोलने की वजह से ये महारत हो जाती है कि आप लोगों के जहन के पीछे कोई सवाल उभर रहा होता है तो वो हमें ट्रांसमिट हो रहा होता है, तो मैं उस सवाल को पहले हल कर देता हूं ताकि आप उस उलझन से बाहर आ जाए। दुरूद भेजेगा मोहम्मद वाले, भाई ये जो अबू जहल की बुत परस्ती है, जो गुलामी है इंसान की जिसको खुदा पसंद नहीं करता, उसके बाद नबी से कहता है जो नबी तुम्हें दे वो ले लो, जिससे मना करे वो बाज आ जाओ। सही, इसमें और उसमें क्या फर्क है? जब गुलामी पसंद है ही नहीं तो फिर वो गुलामी अबू जहल ने कहा ये करो, या कोई और कहे कि ये करो, इसमें क्या फर्क है? सादा सा एक फर्क है, अगर किसी को खुदा कहे कि इसकी मानो तो फिर उसका मानना खुदा का मानना है, और इसके मानने में बड़ा लतीफ उनसर होगा। वो क्या? ये कभी इंसानों को अपनी मसलहत के लिए कोई हुक्म नहीं देगा, ये हमेशा इंसानों को हुक्म देगा उनकी मसलहत के लिए, उनकी मसलहत की तरफ। और खुद क्या करेगा? अबू जहल के काम में यह था कि वो अपने फायदे के हुक्म देगा, कुर्बानी आपसे दिलवाएगा। और अल्लाह की हुज्जत का दस्तूर यह है कि फायदा आपके हुक्म के लिए देगा, कुर्बानी खुद दे देता, कुर्बानी खुद देता है। लिहाजा जगह जगह अल्लाह के रसूल उनके औलाद ताहिरा ने कुर्बानी देने का मौका आया तो कुर्बानी दे दी, और हुक्म किसके लिए दिया? हुकुम बंदों की मसलहत के। फायदा किसको पहुंचाया? फायदा इनको पहुंचाया। तो अब आप बुतपरस्ती के चैप्टर के अंदर एक अंडरस्टैंडिंग के ऊपर आ जाएं। वो ये कि जहां कहीं आपने देखा कि भाई एक इंसान खड़ा है, ये दूसरे इंसानों को गुलाम बना रहा है, और किसकी मसलहत पूरी कर रहा है? अपनी मसलहत पूरी कर रहा है। इसके पास कोई अथॉरिटी थी? इसके पास कोई अथॉरिटी नहीं होना चाहिए, इसने खुद अथॉरिटी घसीट ली अपने हाथ में, लोगों से कह रहा है ये करो ये करो ये करो, खुद इसने कोई कुर्बानी नहीं देनी है, लोग इसके ऊपर कुर्बान हुए चले जा रहे हैं। तो आप समझ जाइएगा कि ये मॉडर्न टाइम्स की बुत परस्ती आ गई है। अच्छा, अब यहां पर एक और मसला भी है, ये जो बुत परस्ती होती है इसके लिए क्या हमेशा बुतों की जरूरत होती है? नहीं, पत्थरों की और लकड़ियों के बुतों की यहां पे कोई जरूरत नहीं होती, लेकिन कोई एक टाइटल बाहर दिखाने की जरूरत होती है। वो बुत होता है और इस बुत का मालिक पीछे खड़ा होता है। अच्छा, मामूलन बुत का मालिक अपने आप को सामने रखता है या पीछे रखता है? ये बहुत होशियार है, अगर अपने आप को सामने ले आएगा ना तो लोग इससे डिमांड करना शुरू कर देंगे, तो ये हमेशा बुत के पीछे बैठेगा और सामने बुत को रखेगा और लोगों को सज्दे करवाएगा बुत के ऊपर, इसके ऊपर सज्दे करते रहो, और पीछे से ये हुक्म जारी करेगा। अच्छा, अब ये जो सामने एक फिजिकल बुत था, क्या ये हमेशा सामने फिजिकल बुत ही होता है या नहीं? बाज़ोखात बुत नहीं होता है, कुछ और चीज सामने आती है, लोग उसके ऊपर मरते रहते हैं, कुर्बानियां देते रहते हैं, अपनी मसलहतों को फिदा करते रहते हैं, जबकि उनको कुछ नसीब नहीं हो रहा होता। अब मुझे इसकी एक मिसाल आपकी खिदमत में अर्ज करनी है, दुरूद भेजेगा मोहम्मद वाले। एक बार फिर वक्त के इमाम की हुजूर अदाए इहतराम के लिए दुरूद भेजे मोहम्मद वाले। ایک بہت سادہ سا معاملہ ہے وہ یہ کہ ہمارے پاس کچھ شعرا ایسے رہے ہیں جنہوں نے صرف الفاظ کا چناؤ نہیں کیا, انہوں نے الفاظ سے پہلے فکر کا چناؤ کیا, فکر کو پہلے چنا ہے پھر اس فکر کو الفاظ میں ڈھال دیا. ہر شاعر اتنا ذمہ دار نہیں رہتا, بعض شعرا شاعری کر رہے ہوتے ہیں الفاظ کے لیے, بعض شعرا شاعری کر رہے ہوتے ہیں افکار کے لیے. تو ہر زبان کے اندر ایسا ہوتا ہے, کچھ شعرا ہوتے ہیں جن کی شاعری کو آپ دیکھیں گے آپ سمجھ جائیں گے اس کو کوئی اور کام نہیں تھا تو یہ شاعر بن گیا, اس کو الفاظ سے کھیلنا ہے. اور کچھ شعرا کو جیسے آپ دیکھیں گے آپ سمجھ جائیں گے کہ الفاظ اس کا صرف ایک وسیلہ ہے اس کو فکر پہنچانے, اس کو فکر پہنچانے, یہ الفاظ سے کھیلنے کے لیے نہیں آیا یہاں پر. تو ذمہ دار شاعر ہمیشہ ایک فکر کا انتخاب کرتا ہے, اس کو پہلے کنوے کر رہا ہوتا ہے پھر الفاظ کا ایک لباس دے دیتا ہے. آپ یہ جا کے دیکھیے گا کہ آج کل کے زمانے میں مثال کے طور پر ہمارے ملک پاکستان میں ہندوستان میں علامہ اقبال کی شاعری میں تھوڑی گہرائی تھی. ایک جگہ کے اوپر جب پہنچے میں ممبر میں بیٹھ کر شعر پڑھنے سے بہت گریز کرتا ہوں, ویسے تو مجھے یاد بھی نہیں رہتے زیادہ لیکن میں پڑھنا بھی نہیں چاہتا تھا. تو میں دیکھتا ہوں کہ وہاں پر انہوں نے بت پرستی کو بیان کرتے کرتے ایک لفظ استعمال کیا اور کہا یہ جو کانسیپٹ کا نام لیا, یہ جو کانسیپٹ ہے یہ آج کی بت پرستی ہے, یہ آج کی بت پرستی ہے. اور وہ کانسیپٹ کیا تھا بہت خوبصورتی سے نکال کر انہوں نے بتایا. انہوں نے کہا کہ بھائی یہ جو وطن پرستی ہے, نیشنلزم ہے, یہ آج کے دور کی بت پرستی ہے, یہ آج کے دور کی بت پرستی ہے. اچھا اس کو ہمیں بہت گہرائی میں جانا پڑتا ہے کہ بھائی یہ سمجھیں کہ بھائی نیشنلزم کوئی بہت بری چیز نہیں ہے. مثلا ہمارے پاس ایک روایت بھی موجود ہے کہ مثلاً وطن کی محبت ایمان کا حصہ ہے, تو یہ نیشنلزم بت پرستی کہاں سے بن جاتی ہے؟ تو ہمیں بہت احتیاط کرنی پڑتی ہے. تو ہم اس میں یہ کہتے ہیں کہ اگر انسانیت کا کوئی اسٹینڈرڈ وطن کے نام پر قربان ہونے لگے اس کا مطلب یہ ہے کہ یہ بت پرستی ہو رہی ہے. اب مثال کے طور پر دیکھیے ہم لوگ چونکہ چاہتے ہیں کہ ایک اور انداز میں بھی معاملات کو دیکھیں. ابھی جو برما میں ہو رہا ہے یا میانمار میں ہو رہا ہے یہ کیا ہو رہا ہے؟ یہ قوم پرستی کی بت پرستی کی ایک مثال ہے. ایک قوم کے کچھ لوگ ہیں وہ دوسرے قوم کے لوگوں کو اپنے ملک کے لیے نقصان دہ سمجھ رہے ہیں اور ان کے ساتھ کیا کر رہے ہیں؟ ان کے ساتھ وہ کر رہے ہیں جو کوئی جانور بھی کم دوسرے جانور کے ساتھ کرتا ہے. کیا میں آ رہے سر کرتا کچھ بھی نہیں, نام دے رہے ہیں وطن. یہ جو وطن جس کے اوپر اتنی ساری انسانیت قربان ہو جائے یہ کس کے اندر ہی میں مطلوب ہے؟ دنیا کی کس لغت میں اس کو پسند کیا گیا؟ کسی لغت میں پسند نہیں کیا. یہ کیا ہے پھر؟ اس کو ہم کہتے ہیں بت پرستی. پیچھے ایک گروپ بیٹھا ہے اس پہ کچھ مفادات ہیں, ان مفادات کو پورا کرنے کے لیے وہ آگے ٹائٹل رکھ دیتا ہے, لوگ آگے والے ٹائٹل کو دیکھتے رہتے ہیں, اس کے اوپر سارے کام ہوتے رہتے ہیں, پیچھے والا سارے فائدہ اٹھاتا رہتا ہے اور یہ ہر جگہ ہوتا رہتا ہے. اس موقع پر انبیاء سے ہمارا ایک کنیکشن بنتا ہے, وہ یہ دیکھو تمہارے زمانے میں بت پرستی کیا ہے. سب سے پہلے تو یہ دیکھو بھائی تم خود کسی بت پرستی میں نہ پھنس جانا. اب اس بت پرستی کی ایک مثال میں نے آپ کو دی, ایک اور مثال بھی ہے پھر میں آپ کو اس مشکل سے باہر لے کے جاؤں کسی طریقے سے. دوسری مثال ہے نفس پرستی, نفس کی بت پرستی. نفس کی بھی ایک بت پرستی ہے. قرآن کریم میں ایک آیہ کریمہ ہے, دو تین الفاظ میں بیان ہوئی ہے, مفہوم یہ ہے ارائیت من اتخذ الہہ ہوا, تم نے اس شخص کو دیکھا جس نے اپنی ہوا و ہوس کو اپنا معبود بنایا ہوا ہے, ایک بت پرستی. تو عزیزان محترم دیکھیے بات کہاں سے شروع ہوئی تھی, یہ شروع ہوئی تھی کہ انبیاء کرام علیہ السلام کے واقعات ہیں. یہ واقعات تاریخ کے واقعات کے عنوان سے ہمیں نہیں بتائے گئے, یہ واقعات کچھ سکھانے کے لیے بتائے گئے. یہ جو واقعات ہیں ان میں انبیاء کے واقعات بھی ہیں, اولیاء اوصیاء کے واقعات بھی ہیں اور دشمنان خدا کے واقعات بھی ہیں. इन तमाम वाकयात को अगर तारीख के वाकये में नहीं देखना है तो फिर इसका मतलब है हिदायत में देखना है। अगर हिदायत में देखना है तो फिर इसके पीछे एक मैसेज है, उसको देखना पड़ेगा। तो मैंने अर्ज किया, इब्राहिम अलैहिस्सलाम ने बुत तोड़े, भाई मेरे सामने कौन से बुत हैं? तो मैंने कहा फिर इस बुत को देखने के लिए बुत परस्ती को देखना पड़ेगा। जब बुत परस्ती को देखने लगे तो पता चला कि पीछे एक आदमी होता है, सामने एक फिगर रखता है, उसके ऊपर लोग मरते रहते हैं, पीछे वाला फायदा उठाता रहता है। ये जहां कहीं भी है ये मॉडर्न टाइम्स की बुत परस्ती होती है। उस बुत परस्ती में मैंने आपकी खिदमत में अर्ज किया कि भाई इस तरह से भी होगा, इंसानियत कुर्बान होगी, लोग मरेंगे और पीछे वाले फायदा उठाएंगे और सामने वाले अपने कामों को अंजाम देते रहेंगे। इसी में से एक नफ्स परस्ती भी आती है। अब हजरत इब्राहिम अलैहिस्सलाम का वाकया जब आप पढ़ रहे हो कि हजरत इब्राहिम अलैहिस्सलाम ने बुत तोड़े, तो आप किसी बुतखाने का रुख मत कीजिएगा, बल्कि आप ये देखिएगा कि मेरे दिल के बुत कदे में कितने सनम बैठे हैं, उन्हें तोड़ लीजिएगा। जब उन्हें आप तोड़ लेंगे तो आप हो जाएंगे हजरत इब्राहिम अलैहिस्सलाम की तरह बुत शिकन। और जैसे आप कुछ शिकन होते हैं इसके फिर कुछ नताइज हैं। आप कुरान करीम में इसको देखेंगे कि भाई ये जो इन्होंने हज़रत इब्राहिम अलैहिस्सलाम ने किया इसके बाद क्या हुआ। तो मैं सिर्फ एक जुमला अर्ज करते हुए इस मौजू से बाहर आता हूं। दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद,
अल्लाहुम्मा सल्ली अला मोहम्मद वा आले मोहम्मद।
एक मौके पर एक जगह पर जहां किसी इसी तरह गैर इंसानी किसी काम के ऊपर एतराज के लिए लोग जमा हुए थे, तो किसी ने बहुत अच्छा कहा, उन्होंने कहा कि भाई आप ये देखें कि हजरत इब्राहिम अलैहिस्सलाम ने नहीं मालूम कितनी नमाज़ें शब पढ़ी होंगी, नहीं मालूम कितनी इबादतें की होंगी, नहीं मालूम कितना अल्लाह के बंदों की नुसरत की होगी, ये सब कुछ किया होगा। और अल्लाह ने उन तमाम इबादतों में से किसका इंतखाब करके कुरान में लिखा? बुत तोड़े थे भाई। खुदावंद मुताल ने जितना बुत तोड़ने का डिस्क्रिप्शन दिया है कुरान करीम में, एक से ज्यादा जगह, थोड़ा हजरत इब्राहिम की नमाज शब का भी तस्करा होता, इबादतों का भी तस्करा होता, दो दो सफे बुत शिकनी के ऊपर लिखे हैं। क्यों? मुझे और आपको सोचना पड़ेगा ना। फिर हमें और आपको यह भी सोचना पड़ेगा कि जितना ये बुत शिकनी हजरत इब्राहिम की जिंदगी में अहम थी, टर्निंग पॉइंट था ये उनकी जिंदगी का, ये बुत शिकनी मेरी जिंदगी में इतनी अहम है क्या? कुरान करीम के वाकयात को इस अंदाज में देखें तो फिर आपको और मुझे सीखने को मिलता है। वरना तो देखिए मैं कुरान करीम पढ़ता चला जाऊंगा और इन वाकयात पे से गुजरता चला जाऊंगा। तो अज़ीज़ान मोहतरम, एक मंजर सिर्फ मैंने आपको कुरान फहमी के उनवान से अर्ज किया और मुझे दूसरी तरफ भी आपकी खिदमत को लेके जाना है। दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। जिस कुरान करीम के पढ़ने को हम इतना आसान समझ रहे हैं, अगर उससे सीखना है तो ये मरहले गुजारने हैं। अगर उससे कुछ सीखना है तो इतनी गहराई में जाना है। अच्छा, अब आइए जनाब दूसरे मौजू की तरफ, जिसपे तीन चार दफा इशारा कर चुका हूं। इन्नी तारिकुन फीकुम सखलैन किताब अल्लाह व इत्रती अहला बैती। ये जो कुरान करीम है इससे अगर मैं सीखना चाहूं बहुत सारी चीजें मुझे सोचनी पड़ेंगी। मैंने एक नमूना एक मिसाल आपकी खिदमत में रखा कि भाई एक मौजू था कुरान करीम में अंबिया के वाकयात, औलिया औसिया के वाकयात, हत्ता दुश्मनों के वाकयात, उनसे मैं सीखने लगा तो मुझे किन किन मराहिल से गुजरना पड़ा। मैंने सिर्फ एक वाक्य को टारगेट किया, सिर्फ एक वाक्य को टारगेट किया, बुत शिकनी। और उस बुत शिकनी के ऊपर लेकर मैंने आपकी खिदमत में 10-15 मिनट इसीलिए डिटेल से लगाए ताकि आप अंदाजा लगाएंगे, देखो भाई ये सब होमवर्क करना पड़ता है। अब मैं आपसे एक बात पूछूंगा, ये जो इतरती आला बहती है इसके मामले में हम क्लैरिटी पर हैं क्या? इतरती आला बहती का मतलब क्या है? क्यों मैं आपकी खिदमत में अर्ज कर रहा हूं? देखिए बहुत सादा सा मसला है और वो ये है कि अल्लाह के रसूल की वफात के बाद गैबत सोगरा के आगाज होने तक ये तकरीबन 250 साल बनते हैं, 250 साल। अगर तमस्सुक करेंगे तो कभी गुमराही नहीं आएगी। मैं आपसे एक सवाल पूछना चाहूंगा, इस 250 साल पर हमारा तमस्सुक क्या है? 250 साल है ये, 11 हिजरा से लेकर गैबत-ए-सुग़रा के आगाज तक, इस 250 साल पर हमारा तमस्सुक क्या है? अच्छा, तमस्सुक तो उस वक्त होगा जब हमें पता हो कि वो खुद है क्या। तो कुरान करीम में तमस्सुक क्या था? जो बहुत पेचीदा मामला हमारे और आपके सामने आता है अजीज़ान मोहतरम, ये देखते हुए कि मैं अहले बैत अत्थहार सलामुल्लाह अलैहिम अजमईन के मानने वाले हैं, अल्लाह के रसूल के मानने वाले हैं, वो इस तमस्सुक का मामला आएगा। अब इसको मैं अर्ज करने के लिए आपकी खिदमत में एक और मिसाल अर्ज करूंगा। एक बार फिर दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद। आप और मैं सब मुख्तलिफ स्कूल्स और कॉलेजेस को गुजारे हुए हैं, और बदकिस्मती से बादलोग यूनिवर्सिटीज को भी गुजारे हैं। तो ये जो हमने स्कूल कॉलेजेस और यूनिवर्सिटीज गुजारी हैं, इसमें ये होता है कि इसमें आपको हर अगले लेवल में पिछले लेवल से बढ़कर कुछ पता होना होता है। तो मिसाल के तौर पर आपने मैट्रिक का इम्तहान दे दिया, वो आपने बड़े अच्छे नंबर लिए, और उसके बाद आप आ गए मिसाल के तौर पर पाकिस्तान के एजुकेशन सिस्टम के अंदर, अगर वहां पे सिस्टम है तो उसके अंदर इंटरमीडिएट आता है। तो अब आप इंटरमीडिएट में बैठकर जो एग्जाम देते हैं वो मैट्रिक का एग्जाम नहीं होता। तो ये बड़ी हिमाकत होगी कि अगर कोई बच्चा मैट्रिक में बड़े अच्छे नंबर लाए और इंटरमीडिएट में बैठकर वही कुछ लिखकर आ जाए जो मैट्रिक में लिखता था। और वो क्यों लिख रहा है? वो इसलिए लिख रहा है कि वहां मुझे इस पर बड़े अच्छे मार्क्स मिले थे। तो उसको कहना पड़ेगा कि साहिबजादे पर खुदा वो अच्छे मिले थे क्योंकि मैट्रिक था। अब ये मामला इंटरमीडिएट का है। मुझे लग रहा है हम दीन के साथ भी यही कर रहे हैं, हम दीन के साथ भी यही कर रहे हैं। यानी दीन हमसे कहता है कि भाई जो लोग मैट्रिक में हैं वो ये पेपर दें, और जो इंटरमीडिएट में हैं वो ये पेपर दें, और जो लोग मिसाल के तौर पर बैचलर्स में हैं वो वाला पेपर देंगे। और हम क्या कहते हैं? हम कहते हैं हम तो वो ही देंगे जो हमने मैट्रिक में दिया था। आपको और मुझे दीन के मामले में ये हमेशा सोचना होगा कि दीन में जो तरक्की, दीनदारी में हमारी जो तरक्की आनी चाहिए वो तरक्की क्या है, वो तकामुल क्या है। मिसाल के तौर पर फर्ज फरमाइए, अगर आप 20 साल पहले मजलिस सुन रहे हो और 20 साल पहले भी मैं आपको बेऐन ही वही कुछ सुनाऊं जो आज सुना रहा हूं, तो फिर मुझे आपसे एक सवाल पूछना पड़ेगा, 20 साल में आपके फहम, आपकी दीनदारी के शऊर में कितनी तरक्की हुई है, क्या तरक्की हुई है? अब मिसाल के तौर पर मैं आपके सामने दोबारा वही चीज साबित कर दूं जो पहले भी बहुत दफा साबित हुई हुई है, और उसकी मिसाल मैं आपकी खिदमत में अर्ज करता हूं। आज मैंने यहां पर इसलिए अर्ज नहीं किया कि दोस्त अहबाब सारे वही अपने चेहरे तकरीबन आश्ना थे, तो मैंने कहा वो तकिया कलाम दोबारा दोहराने की क्या जरूरत है। तो मेरा जहन हमेशा ये कहता है कि भाई जो लोग यहां बैठे हैं ये एक खास अकीदे के लोग हैं, ये अकीदे के उस पेचीदगी पेचीदा टर्न को तय कर चुके। इन्होंने इमामत और विलायत अहले बैत अत्थहार सलामुल्लाह अलैहिम अजमईन को कबूल कर लिया है। दुरूद भेजिएगा मोहम्मद अब अगर मैं इनको फिर दोबारा वही बताऊं कि मैट्रिक में इन्होंने क्या सीखा था और 6 साल तक यही काम करता रहूं, तो सवाल यह है कि ये लोग इंटरमीडिएट में कब आएंगे, ये कब तक मैट्रिक में बैठे रहेंगे। अच्छा, मुमकिन है मुझसे कोई ये कहे मौलाना यहां पे कुछ लोग इंटरमीडिएट में कुछ लोग मैट्रिक में, तो चलो दोनों की काम की बात हो जाए, इसके भी हो जाए उसके भी हो जाए, लेकिन सारी बातें मैट्रिक क्यों भाई? कुछ तो तब्दीली आनी चाहिए ना। अब देखिए बहुत अफसोसनाक एक जुमला है जो मैंने खुद अपनी जिंदगी में कई दफा सुना है, आपने भी सुना ही होगा, और वो ये है कि मुझे सुनाने वालों ने ये कहा कि मौलाना हमारे कुछ पढ़ने वाले ऐसे हैं जिनके अगले कई जुमले हम आपको बता सकते हैं। नहीं मालूम आपने अपनी जिंदगी में जुमला सुना है या नहीं सुना, या शायद आप लोगों को लोग नहीं कहते होंगे बल्कि, लेकिन हमसे तो कह चुके हैं कि भाई हमने बहुत सारे मौजूआत ऐसे सुने हैं जिसमें आगे तक की कहानी हमें पता होती है। सही, तो मैं उस मौके पे सोच रहा होता हूँ कि भाई ये वही केस हो गया कि ये मैट्रिक किए हुए है और इंटरमीडिएट में आ गया है और इसको करिकुलम पढ़ाया जा रहा है फिर दोबारा मैट्रिक का, और ये बेचारा 25-30 साल तक मैट्रिक में ही रहेगा। और क्यों? इसकी वजह ये है कि वो खतीब मैट्रिक में है, एक्चुअली उसके पास ऊपर की डिग्री नहीं है। अगर ऊपर की डिग्री होती तो ऊपर की भी कोई बात आ जानी चाहिए थी। इस खातिर इसकी जरूरत के साथ कि हमें नीचे से आने वाले बच्चों को बहरहाल मैट्रिक कराना है, लेकिन एक अगला मसला भी है, वो आगे वालों का क्या होगा, उनको भी तो कहीं पहुंचाना पड़ेगा। अच्छा, अगर हमने आगे की बात नहीं की तो क्या होगा? फिर एक बहुत खतरनाक मामला हो जाएगा। ये इस जोन में मुब्तला रहेंगे कि हम PhD कर रहे हैं जबकि कहां पर होंगे? ये मैट्रिक में ही होंगे। अच्छा, ये क्यों इस जोन में मुब्तला रहेंगे कि PhD कर रहे हैं? बहुत सादा सी बात है, अगर कोई मैट्रिक के बाद 8 साल तक पढ़े तो मास्टर्स हो चुका है, तो ये 8 साल गुजार चुके होते हैं तो तुम्हें मास्टर्स तो हो ही गए होंगे अब तक, जबकि इनको ये नहीं पता कि 8 साल से मैट्रिक का ही करिकुलम पढ़ रहे हैं। मास्टर तो उस वक्त होगा जब करिकुलम आगे बढ़ेगा। तो मुझे अपने जहन में फौरन ये सोचना पड़ता है कि ये जो हमारी सीरत अहले बैत के बारे में अंडरस्टैंडिंग है 250 साल है, कितनी है? ये जो कुरान करीम के बारे में हमारी मालूमात और हमारी दीनदारी और शऊर है कितना है? कहीं ऐसा तो नहीं कि हम तकरार मुकर्ररात कर रहे हैं? ये खतरा मुझे लगा हुआ है और ये खतरा मैं बड़ी सख्ती से एहसास कर रहा हूं कि हाँ भाई ये तो हो रहा है। नतीजा देखिए, जैसे मैंने आपको रिवायत अभी आपकी खिदमत में अर्ज की, इन्नी तारिकुन फीकुम मुस्तकलन किताब अल्लाह व इत्रति अहले बैती मा इन तमसक्तुम बिही मा लन तदिल्लु अबदा। फौरन मुझे और आपको यह सोचना पड़ेगा 250 साल पे तमस्सुक कैसे किया, और ज्यादातर हम इस रिवायत पे पहुंचकर क्या साबित करते हैं कि इस रिवायत से किस पर तमस्सुक करना वाजिब हुआ है और किससे तमस्सुक करना वाजिब हुआ है, लेकिन इस पे गुफ्तगू नहीं करते कि वो तमस्सुक है क्या जो वाजिब हुआ है। क्या है वो तमस्सुक? तो अब मैं आपसे एक सवाल पूछूंगा, भाई ये जो 250 साल की सीरत है इससे हमारा तमस्सुक किस अंदाज में है? अब देखिए यहां पर मैं एक और हकीकत सख्ती से जरा से आपकी खिदमत में सख्त हकीकत आसानी से अर्ज करने की कोशिश करता हूं। दुरूद भेजे मोहम्मद वाले
मोहम्मद।
देखिए मामला कितना पेचीदा कर दिया मैंने 30-40 मिनट में, और ये इसलिए किया आपकी खिदमत में ताकि कुछ हमारे सामने मौजू वाज़े हो जाए। कभी अपने साथ बैठ जाइए, यानी आप अपने तन्हाई में कहीं बैठे और ये कर लीजिए कि मिसाल के तौर पर मौला छठे इमाम से जितनी रिवायतें आपको आती हैं वो लिख लें और अपने आप से पूछिए क्या आता है। मसलन मौला अमीर मोमिनीन की हयात तैयबा से चंद वाक्यात हम सबको आते हैं, किस तरह, अब मैं उसका वो उर्दू का एक्सप्रेशन ना बताऊं जो 30 साल पहले लोग कहते थे, कल्ला अजदर चीरा, ना कल्ला किसी को पता है ना अजदर पता है। तो भाई सादा सी बात है, बड़े से अजदहे का सांप का सर तोड़ा, सही, ये हमने वाक्य सुना है। दावत जुल अशीरा, हिजरत, जंगों में शमशीर जनी के जौहर, 25 साल तक क्या होता रहा? जब गज़ब खिलाफत हुई और उसके बाद 36 हिजरा में खिलाफत ज़ाहिरिया का क़याम हुआ, इस 25 साल में क्या हो रहा था? बहुत बड़ी उम्र है 25 साल, एक नस्ल होती है। ये जो 25 साल थे इनमें जिंदगी कैसी थी? अब मैं आपसे एक बात अर्ज करूंगा, आपको अपने जहन में इस 25 साल के दौरानिए की कितने वाकयात याद हैं? तो تو آپ حیران کن جگہوں کے اوپر پہنچ جائیں گے، وہ یہ کہ شاید آپ کو زیادہ اطلاع نہیں. مثلاً مولا سید الشہداء محور ہے تشیع کا، ان کی ذات گرامی پہ درود بھیجے گا محمد والا. مولا کی ذات گرامی کربلا کے واقعے پر شروع نہیں ہوئی ہے. جب کربلا کا واقعہ ہوا ہے تو امامت کے مرحلے کو شروع ہوئے ہوئے کتنے سال ہو چکے تھے؟ 10 سال. سن 50 ہجرا میں مولا امام مشتبہ کی شہادت ہوئی ہے سلام اللہ علیہ وسلم. یہ جو امام کی شہادت 50 ہجرا میں ہوئی ہے، اس سے لے کر 60 ہجرا تک 10 سال ہوتے ہیں. 61 ہجرا 11واں سال ہے. اس 10 سال میں سید الشہداء کی حکمت عملی کیا ہے؟ سید الشہداء کی سیرت کیا ہے؟ اچھا، یہ 10 سال کس کے دور ہیں؟ یہ اسی معروف امیر شام کے دور ہیں. چالیس ہجرا میں مولا امیر مومنین کی شہادت سے 50 ہجرا میں امام کی شہادت تک، امام دوم کی شہادت تک، ایک اور 10 سال. اس 10 سال میں کیا ہو رہا تھا؟ اب دیکھیں ہم لوگوں کے ساتھ کیا ہو رہا ہے. میں بہت وقت لیا آپ کا اس موضوع کو بتانے کے لیے، وہ یہ کہ ہم نے مولا امیر مومنین کی زندگی سے چیدہ چیدہ واقعات نکالے جو تھے 11 ہجرا تک. پھر 25 سال نہیں معلوم کیا ہوا. پھر جنگ جمل و صفین و نہروان، کچھ چیزیں معلوم ہیں یہاں تک کہ شہادت ہو گئی. پھر 20 سال کے لیے ہم بلینک ہو گئے. پھر آ گیا واقعہ کربلا. واقعہ کربلا کے بارے میں کچھ معلومات، اور اس کے بعد جو لیجیے غیبت صغرا تک، تو پھر تو نہیں معلوم کیا ہوگا. یہ اتنی معلومات عترت اہل بیت سے تمسک کے لیے کافی ہے؟ اتنی معلومات تمسک کے لیے کافی ہے؟ میں ایک اور بات بھی پوچھوں گا آپ کی خدمت میں، اور اس کے بعد آپ کی ذہنت تمام کروں. اتنی معلومات سے زندگی کے فیصلے آپ کیسے کر رہے ہیں؟ اور اگر زندگی کے فیصلوں میں عترت پہ تمسک نہیں کر رہے، تو زندگی کے فیصلے کن اصولوں پہ کر رہے ہیں؟ اگر زندگی کے فیصلے کسی اور اصول پہ کر رہے ہیں، تو پھر تمسک کیسے کر رہے ہیں؟ تو وہ تمسک جس کے واجب ہونے پر دوسرے فرقوں کے ساتھ ہمارا بنیادی اختلاف ہے، اس تمسک کو ہم نے انجام کیسے دیا ہے؟ اب دیکھیے کتنا اہم معاملہ آ گیا کہ بھائی میں اور آپ 1400 سال سے تقریباً ایک روایت کے مفہوم پر، ایک روایت کے مصادیق کے اوپر مختلف فرقوں کے ساتھ گفتگو اور بحث کے اندر مشغول ہیں کہ بھئی وہ یہ کہتے ہیں یہ روایت میں یہ لفظ تھا، ہم کہتے ہیں اس روایت میں یہ لفظ تھا. پھر ہماری ایک انڈرسٹینڈنگ ہے کہ اس روایت کے اندر جو دو الفاظ تھے وہ کتاب اللہ و عترتی اہل بیتی تھے، اور اس کتاب اور عترت اہل بیت کا مطلب یہ قرار پاتا ہے، اور ان دونوں کے قرار پانے کے بعد اللہ کے رسول کا حکم آیا کہ ان دونوں پہ تمسک واجب ہے اگر تم کو ہدایت پہ رہنا ہے. یہ کسی نے گفتگو کیوں نہیں کی کہ اس پہ تمسک ہوا کیسے ہمارا؟ وہ تمسک ہے کیا؟ اب مثال کے نام طور پہ میرا نام علی مرتضیٰ ہے. علی مرتضیٰ نام رکھ لینا جس میں میرا کوئی کمال نہیں، میرے والد کا ہوگا، یہ تمسک کے لیے کافی ہے؟ آپ خود تصور فرمائیں. یہ کہ میرا نام ان کے نام پر ہے، یہ ان سے تمسک کے لیے کافی ہو گیا میرے لیے؟ اچھا، میں کچھ جگہوں کے اوپر اس طرح سے کرتا ہوں جیسے مجھے خبر ملی کہ وہ کرتے تھے. وہ عاشور کے دن خوش نہیں تھے، غمگین تھے، میں بھی غمگین ہوں. وہ ان ایام میں غم کو منایا کرتے تھے، میں بھی غم کو مناتا ہوں. مجھے خبر ملی ہے کہ وہ نماز کس انداز میں پڑھتے تھے، میں بھی پڑھتا ہوں. اب میں ایک اور سوال پوچھوں، اتنا تمسک کے لیے کافی ہو گیا یا نہیں کچھ اور چاہیے؟ تو اب آپ مجھ سے پوچھیں گے بھائی کچھ اور کیا اور چاہیے؟ تو بہت بڑا مسئلہ ہے. وہ یہ کہ ان کے ساتھ جو تمسک کر رہے تھے وہ ایک خاص موقع کے اوپر جان دے دیتے تھے. یہ فیصلے کس بنیاد پہ کرتے تھے؟ ان کی زندگیوں کا ایک اور دستور تھا. یہ کس دستور کس نے طے کیا تھا؟ کہاں سے حاصل کرتے تھے وہ یہ دستور؟ اور اس کا اثر ان کی زندگیوں پہ اتنا شدید تھا کہ وہ مشہور تھا جملہ کہ علی کے راستے پہ چلنا صراط مستقیم ہے. بال سے زیادہ باریک ہے اور تلوار کی دھار سے زیادہ تیز ہے. اب میں آپ سے پوچھ لیتا ہوں, ہاتھ کھول کے نماز پڑھنا میرے لیے اتنا ہی سخت ہے؟ یہ تمسک ہے. وہ تمسک کون سا ہے پھر؟ اب میں آپ کی مشکل کو ایک نتیجے تک لے جانے کی خاطر عرض کرنے کی کوشش کرتا ہوں. بھائی تمسک ریچولز میں نہیں ہے. بہت ضروری ہے, ویسا ہونا چاہیے. وہ نہیں کریں گے تو ظاہر میں بھی شبیہ نہیں ہے پھر تو. تمسک صرف نام رکھنے میں نہیں ہے. نام رکھنا اچھا ہے, اس سے ایک نسبت بنتی ہے, بہت اچھا ہے. لیکن تمسک سب سے امپورٹنٹ یہ ہے, تم زندگی اسی وجہ سے گزار رہے ہو جس کے لیے وہ گزار رہے تھے. تمسک یہاں آئے گا. تم زندگی اسی طرح گزار رہے ہو جس طرح وہ گزار رہے تھے. تمسک یہاں آئے گا. آپ کی زندگی کے جب اہم فیصلے ہونے لگیں اور آپ ان اہم فیصلوں کی بنیاد ان کی تعلیمات رکھیں, اب یہ کہلائے گا تمسک ہوا ہے. اب یہ تمسک ہوا ہے. ورنہ تصور فرمائیے, میری زندگی کے سارے اہم فیصلے کہیں اور پہ طے ہو رہے ہوں اور میں کچھ جزئی معاملات کے اندر ان سے رابطہ کر رہا ہوں, یہ تمسک کے لیے کافی کیا؟ تو میں نے آپ کی خدمت میں عرض کیا کہ اسی خاطر چونکہ میں نے تمسک کو زندگی کے اہم ترین معاملات میں نہیں رکھا, میں نے زیادہ معلومات لینے کی کوشش بھی نہیں کی. بس ایک آخری واقعہ عرض کرتے ہوئے آج کی آپ کی زحمت تمام کروں, درود بھیجے گا محمد و آل محمد. بھئی یہ لوگ جو اہل بیت اطہار سلام اللہ علیہ اجمعین کے ہمراہ زندگی گزار رہے تھے, اس نسبت کی خاطر قربانیاں دیتے تھے اور سخت قربانیاں دیتے تھے. اس نسبت کی وجہ سے لوگ جانتے تھے یہ لوگ کون ہیں, اور اس نسبت کی خاطر بعض اوقات سب کچھ قربان کر دینا پڑتا تھا. اور یہ میں بہت چیدہ لوگوں کی بات نہیں کر رہا ہوں, ان لوگوں کی بھی بات کر رہا ہوں جو بہت منتخب لوگ نہیں تھے. کچھ تو لوگ تھے نا, بہت ہی سلیکٹڈ فیو تھے ایک سوسائٹی کے اندر. نہیں, اس سے ہٹ کر بھی بات کر رہا ہوں. اس کے علاوہ بھی بہت ساری چیزیں ہوتی تھیں, زندگیوں کو طے کرتے تھے یہ کیسے ہونا ہے. میں نے چند دن پہلے مجالس کے اندر ابن ابی عمیر کا واقعہ عرض کیا تھا آپ کی خدمت میں کہ کس طرح مثلا مولا کے ماننے والے ہیں, انہوں نے کسی کو قرض دیا, وہ نہیں دے پا رہا, وہ سارے مسائل بہت زیادہ محتاجی, اس کے باوجود جب کہا بھئی یہ پیسہ لے لو, کہا میں نہیں لے سکتا. کیوں؟ میں تمام تر محتاجی کے باوجود اپنے امام کے فرمان کی مخالفت نہیں کروں گا. صحیح ہے, فرمان کی مخالفت قبول نہیں کرتے تھے. میں اپنے آپ سے ایک سوال پوچھوں گا, میں نے اپنی زندگی کے اہم فیصلوں میں ان سے رجوع کر لیا؟ میرے سامنے صرف مسئلہ یہی. اور یہ جو اہم فیصلے ہیں یہ کون سے ہیں؟ زندگی کیوں گزر رہی ہے, زندگی کیسے گزر رہی ہے, اس کے معیار کیا ہے, اس کی ثقافت کیا ہے جس کے اندر یہ گزرے گی. اب جو آپ کی خدمت میں کوشش کروں گا, آپ کہیں گے بھئی یہ اتنی سخت بات پہلے دن ہے, آگے نو دن کیسے چلے گا یہ معاملہ؟ تو جو معاملہ چلے گا وہ یہ چلے گا کہ میں آپ کی خدمت میں اہل بیت کی سیرت سے کچھ واقعات عرض کروں گا. ان واقعات کی روشنی میں یا ان کے مجموعی زندگی کی روشنی میں کچھ پوائنٹس کو ایکسٹریکٹ کریں گے کہ بھئی یہ جو امام نے یہ عمل انجام دیا, اس عمل کے پیچھے مجھے کیا سکھانا ہے اور مجھے کیا سیکھنا ہے. تو میں نے مثال کے طور پر قرآن کریم سے ایک مثال آپ کی خدمت میں عرض کی کہ بھائی حضرت ابراہیم علیہ السلام نے بت توڑے, کیا سیکھنا ہے, کیا سکھانا ہے. اسی طریقے سے جو 250 سال سیرت طاہرہ ہے سلام اللہ علیہ اجمعین, ان کی جو سیرت طاہرہ, اس سے ہم نے کیا سیکھنا ہے. اور مجھے خاص ریفرنس میں رکھنا ہے مولا چوتھے امام, امام سید سجاد علیہ السلام. اور اس کی ایک مناسبت ہے جو میں آپ کی خدمت میں عرض کر دوں گا. مجموعی طور پر سیرت ائمہ اطہار سلام اللہ علیہ اجمعین کو نظر میں رکھتے ہوئے اس سے مجھے اپنی زندگی کے لیے پوائنٹس ایکسٹریکٹ کرنے ہیں کہ بھائی میں اس کے اوپر عمل کیسے کروں گا اور میرا ہدف کیا ہوگا، میرا مقصد کیا ہوگا. قدیم زمانے میں مثال کے طور پر لوگ بہت سارے کام کرتے رہتے تھے اور ان کو یہ سمجھ میں نہیں آتا تھا اس سے ہم نے حاصل کیا کرنا ہے. آج کل کے زمانے میں آپ نے کارپوریٹ کلچر وغیرہ وغیرہ کے اندر دیکھا ہوگا، وہ فوراً کہتے ہیں بھائی آپ مشن بنائیں اپنا، آپ اپنا ویژن بنائیں اور آپ نے ٹارگیٹس بنائیں. تو میں اپنے طور پہ سوچتا ہوں بھائی ہر اشرے کے پیچھے بھی کوئی ٹارگیٹ ہونا چاہیے. کیا حاصل کرنا چاہ رہے ہیں آپ؟ عبادت تو آپ کر ہی رہے ہیں، عبادت تو کر رہے ہیں، ظاہر ہے اس کا ثواب ملے گا، لیکن دس دن میں آپ نے کیا لینا ہے اور مجھے کیا عرض کرنا ہے آپ کی خدمت میں؟ تو مجھے ایک بات عرض کرنا ہے، وہ یہ ہے کہ 250 سال میں اہل بیت کی سیرت سے وہ قانون کون سے نکالوں جن پر مجھے اپنی زندگی میں آج عمل کرنا ہے، آج عمل کرنا ہے. اور جب میں یہ کام کر لوں تو اپنے آپ کو کیا بتاؤں؟ اپنے آپ کو یہ بتاؤں کہ بھائی یہ جو تمسک کا مرحلہ تھا میں نے 10 دن اس کے اوپر محنت کی ہے، تمسک کے اوپر محنت کی ہے کہ اس سیرت طاہرہ سے میرا تمسک کیا ہوگا. اچھا اس کے بعد کیا ہونا چاہیے؟ اگر ہم یہ کرنے میں کامیاب ہو گئے، اگر وہ پوائنٹس ہم نے نکال لیے اور ان پوائنٹس پر عمل کرنا شروع کر دیا تو کیا ہوگا؟ بہت سادہ سی بات ہے، ہم اس وقت ہم کہلائیں گے، اگر آپ قبول فرمائیں اس بات کو، اس وقت ہم ٹرو سینس میں کہلائیں گے شیعہ، ساتھ چلنے والا، ہمراہ، جو کسی کے ساتھ چلے اس کا شیعہ. اصل یہ اصطلاح بڑی خوبصورت نفیس قرآنی اصطلاح ہے، البتہ قرآن کریم میں مختلف مواقع پہ استعمال ہوئی ہے، لیکن اس کا مطلب کیا ہے؟ اس کا مطلب ہوتا ہے ساتھ چلنے والا، ساتھ چلے. دیکھیں نا آپ اور میں کیا کہتے ہیں، تشییع جنازہ. تشییع جنازہ کا مطلب کیا ہوتا ہے؟ وہ یہ کہ آپ جنازے کے ساتھ چلیں. البتہ آج کل تو جنازہ گاڑی میں چل رہا ہوتا ہے، لوگ پیچھے گاڑی میں چل رہے ہوتے ہیں، تو پتہ نہیں تشییع کہلائے گی یا نہیں کہلائے گی. لیکن تشییع جنازہ کا اصل مفہوم یہ تھا کہ بھائی جنازہ چلے گا، آپ اس کے ساتھ ساتھ چلیں گے. شیعہ کسے کہتے ہیں؟ شیعہ اسے کہتے ہیں جو ان کے ساتھ چلے، فزیکلی یا ویلیوز میں. کینیڈا میں رہتے ہوئے فزیکلی آپ کیسے چل سکتے ہیں؟ تو پھر آپ شیعہ کیسے بنیں گے؟ شیعہ اس طرح بنیں گے کہ فاصلہ تو 14,000 کلومیٹر کا ہو لیکن آپ کی ویلیوز کربلا کی ہوں. پھر آپ ہیں پکے شیعہ یادی. تو آپ کو اور مجھے اپنی زندگی میں مسلسل یہ چیک کرنا پڑے گا کہ بھائی یہ جو میرے فیصلے ہیں یہ ان سے حاصل ہو رہے ہیں، یہ جو میری ویلیوز ہیں وہ وہاں سے حاصل ہو رہی ہیں، اور وہ کہاں ٹکراؤ ہے. اور کسی کے ذریعے آپ کو اور مجھے یہ پتا چلے گا کہ یہاں رہتے ہوئے جو ہماری ریڈ لائنز ہیں وہ ریڈ لائنز کون سی ہیں. یہاں رہتے ہوئے بہت سادہ سا معاملہ ہے ہم سب کے سامنے، ہم سب کے سامنے آئیڈینٹی کا ایشو ہے یہاں پر، کہ یہاں پر نسلیں بہت تیزی سے، اور صرف معاملہ کینیڈا کا ظاہر نہیں ہے، ہر جگہ کبھی پاکستان میں بھی آ رہا ہے یہ معاملہ، وہ یہ کہ ہم لوگ ایک یلغار کے مقابلے میں، ایک چینج کے مقابلے میں اپنی آئیڈینٹیز کو لوز کر رہے ہیں. یہ دنیا کے مختلف کلچرز ہیں نا، وہ سب ڈر رہے ہیں، دنیا کے مختلف لینگویجز سب ڈر رہے ہیں کہ بھائی ایک ڈومیننٹ کلچر ہے اور ایک ڈومیننٹ لینگویج ہے، وہ سارے کلچر اور لینگویجز کو ختم کر رہے ہیں. یہ سب ڈر رہے ہیں چاہے وہ دیندار نہ بھی ہوں. اچھا میں تو دیندار بھی ہوں، مجھے تو خاص کر یہ دیکھنا پڑے گا کہ بھائی یہ جو ڈومیننٹ کلچر ہے اس ڈومیننٹ کلچر میں سے دینداری کو خطرہ تو نہیں ہے کہیں. اور جب ہم اس کا معائنہ کرتے ہیں تو ہمیں بہت ساری چیزیں ایسی نظر آتی ہیں کہ نہیں بھائی یہ جو ڈومیننٹ کلچر ہے یہ بات کوئی اس طرح نزدیک لانے والی ہے نہیں. اس میں اندر ایک اور مسئلہ بھی ہے، وہ یہ کہ بھائی جس کو ہم لوگ میوچول کو ایگزسٹنس کہتے ہیں، پر امن بقائے باہمی کہتے ہیں، اس یلغار کے ساتھ جو اس وقت ہے اس کے ساتھ پر امن بقائے باہمی ممکن ہے؟ یعنی اس ایک آئیڈیالوجی ہے جو حملہ کر رہی ہے، ایک آئیڈیالوجی ہے جو ڈکٹیٹ کر رہی ہے، اور ایک آئیڈیالوجی اپنے آپ کو ڈیفینڈ کر رہی ہے یا اپنے آپ کو بتانا چاہ رہی ہے، میچ کہاں پہ کر رہے ہیں، کہاں میچ نہیں کر رہے ہیں. یہ وہ مقابلہ نہیں ہے کہ میرا بچہ قمیض شلوار پہنے گا یا شرٹ پہنے گا، یہ مقابلہ نہیں ہے. ہم لوگ غلط سمجھیں گے اگر ہم سمجھ رہے ہیں کہ مقابلہ یہاں پر ہے، یہ مقابلہ کہیں اور ہو رہا ہے. یہ مقابلہ ہو رہا ہے ویلیوز کے اندر، یہ مقابلہ ہو رہا ہے آئیڈیالوجیز کے اندر. اور میں نے آپ کی خدمت میں عرض کیا، بعض حتیٰ بے دین آئیڈیالوجیز اس بات کو سمجھ رہے ہیں کہ ان کا مقابلہ کہاں جا رہا ہے. لینگویجز کے لوگ سمجھ رہے ہیں، हत्ता लैंग्वेजेस समझ रहे हैं कि नहीं मामला खराब होता चला जा रहा है, हमें लैंग्वेजेस को बचाना पड़ जाएगा। तो हमें और आपको ये देखना पड़ेगा इंशाल्लाह, इस मौके से फायदा उठाते हुए कुछ चीजें आपकी खिदमत में अर्ज करूंगा, लेकिन हमारा जो मेन एम्फेसिस होगा वो सीरत अहले बैत अतहार अलैहिमुस्सलाम पर। होता है कि आइडियोलॉजी अपने आप को दिखाने के लिए, प्रेजेंट करने के लिए कुछ नारों का इंतखाब करती है। हर आइडियोलॉजी अपने आप को प्रेजेंट करने के लिए कुछ निशानियों का इंतखाब करती है। मिसाल के तौर पर हम देखते हैं कि हमारे यहां बहुत अच्छा जो इंतखाब हुआ वो नारे हैदरी का इंतखाब हुआ। ये बहुत खूबसूरत इंतखाब हुआ कि हमने मौला अमीरुल मोमिनीन के नाम को अपनी आइडियोलॉजी की प्रेजेंटेशन के लिए इस्तेमाल किया है। यानी हम सबको क्या मैसेज देना चाह रहे हैं, हम सबको मैसेज देना चाह रहे हैं कि हम लोग हैदरी हैं। सिर्फ एक मफहूम बाकी रह गया, हैदरियत क्या है, हैदरियत क्या है। जैसे हम सब ने कहा कि हम हुसैनी हैं तो सवाल क्या आएगा, हुसैनियत क्या है, हुसैनियत क्या। अब जैसे ही मैंने और आपने अपने आप से कहा कि हम सब मौला सैयद सज्जाद के मानने वाले हैं, तो हमसे एक सवाल होगा, सज्जादियत क्या है, ये क्या है। तो अजीजो यहां पर जब आप पहुंचते हैं तो हर इमाम की शख्सियत के कुछ पहलू सामने लाते हैं, पर मैं आपकी खिदमत में अगली 9 मजालिस के अंदर करने की कोशिश करूंगा। ये हैदरियत क्या है, हुसैनियत किसे कहते हैं, और आज के जैसे अय्याम की मुनासिबत से जो मैंने आपकी खिदमत में अर्ज किया था कि मैं इन इमाम की सीरत ताहिरा के ऊपर इसरार करूंगा, चूंकि अय्याम उनसे मंसूब है, अय्याम उनसे मंसूब, तो अपने आप से पूछना पड़ता है कि भाई सज्जादियत क्या है। और इसमें बहुत सारी चीजें जो मेरे और आपके सामने आ रही होंगी, और करबला के वाक़े में जाहिर है कि मौला की हयात तैयबा का एक अजीब व गरीब पहलू हमारे सामने है, मजलूमियत पर मबनी भी है, इस्तिकामत पर मबनी भी है, इसमें सब्र भी है। इन सब को देखते हुए हमारे सामने मौला की अजीमुशान शख्सियत तश्कील पाती है, लेकिन आज वो बस जो मसाइब के पहलू हैं वो मौला की हयात तैयबा में इतने वाज़े, इतने जामे हैं कि हम और आप बाज़ोकात इसको समझने से भी कासिर रह जाते। तो मिसाल के तौर पर हम मैं अपने जहन में सोचा करता हूं कि हर इमाम की इमामत का आगाज पिछले इमाम की शहादत से हुआ कर रहा है। जाहिर है कि एक इमाम शहीद हुए हैं और एक और इमाम की इमामत का आगाज होता है, और ये जो लम्हा होता है जिसमें एक इमाम से इमामत दूसरे इमाम की तरफ आती है, जाहिर है चूंकि ये शहादत के हमरा होता है तो ये इंतहाई सख्त मरहला करार पाता है, इंतहाई तकलीफ दे मरहला करार पाता है कि हमें एक और इमाम की शहादत को देखना होता है। लेकिन अजीजों मैं ये कह सकता हूं कि कोई इमामत का मुंतकिल होना वो नहीं था जो मौला सैयद सज्जाद के साथ था। किसी इमाम की इमामत का मुंतकिल होना उन लम्हात का जैसा नहीं था जैसा मौला इमाम सज्जाद की इमामत का आगाज है। और इमामत का ये आगाज किस अंदाज में है तो आज कल और परसों आपने मसाइब के अंदर यकीनन वो मंजर सुना होगा, गोया जब बीवी ज़ैनब सलामुल्लाह अलैहा इमाम सज्जाद के खेमे में तशरीफ लाई और कहा है सैयद सज्जाद अपने मजलूम बाप की खबर करो, اور ہمارے پاس بیان موجود ہے مولا سید سجاد اس ضعف کے عالم میں, جسمانی ضعف کے عالم میں خیمے سے باہر تشریف لائے, ایک موقع پر سر اٹھا کر فرمایا السلام علیکم یا ابا عبداللہ. یہ بڑا عجیب لمحہ تھا جب مولا سید سجاد نے مولا سید الشہداء کے سر اقدس کو نظر کے اوپر دیکھا اور امامت کا آغاز ہو گیا. جو اس سے پہلے ایک لمحہ ہمارے پاس ہے واقعات کربلا کے اندر, اور یہ عجیب لمحہ تھا جب مولا سید سجاد کے خیمے میں سید الشہداء تشریف لائے تھے الوداع کہنے کے لیے. وہاں پہ ایک مکالمہ بیان ہو رہا ہے, اس مکالمے کے اندر ایک موقع کے اوپر مولا سید سجاد نے کہا کہ میری شمشیر دو, مجھے اپنے بابا کا دفاع کرنا ہے. گویا اس موقع کے اوپر یا زبان سے یا زبان حال سے امام حسین نے سید سجاد سے گویا خطاب فرمایا کہ بیٹا ہم سب نے شمشیر سے جہاد کیا, تمہیں زنجیر سے جہاد کرنا ہوگا. ہم سب کا جہاد شمشیر سے تھا, تمہارا جہاد زنجیر سے ہوگا. اور جو میں اس کے اندر اگر چند جملے عرض کروں تفصیل کے طور پر, تو سب کا جہاد کربلا میں تھا, خون کربلا میں بہا. اور سید سجاد وہ مجاہد ہے جس کا جہاد کربلا سے کوفہ تک, کوفہ سے شام تک ہے, اور سب کا خون کربلا میں بہا اور سید سجاد کا خون بار بار بہتا رہا. چپے چپے کے اوپر خون بہتا رہا. تو چونکہ خون تک بات آئی اور امام علیہ السلام کی اس قربانی تک بات آئی, تو 12 محرم کا دن آپ کی خدمت میں عرض کروں گا. احتمال قوی ہے کہ 12 محرم کا دن ہے جب یہ قافلہ کوفہ کے اندر داخل ہوا ہے. ایک شخص مسلم نام کر کے ہے, وہ مسلم روایت کرتا ہے, کہتا ہے میں نے قافلے کو دیکھا کہ وہ اندر آ رہے تھے, اور کہتا ہے کہ میں نے قافلے کے اندر اس عظیم شخصیتوں کو عجیب حالت کے اندر دیکھا, اور اس قافلے کے آگے آگے ایک جوان چل رہے تھے جن کے گلے میں توک تھا, اور ان کے پورے جسم کو زنجیروں میں جکڑا گیا تھا. علی تو ایک عجیب روایت کرتا ہے, وہ میں اس کی تفصیل درج کر نہیں کر پا رہا. اس نے ایک جگہ میں کہا میں نے زنجیر سے خون بہتے دیکھا ہے. میں کہوں گا مسلم ابھی تو کوفہ ہے, تو نے زنجیر سے خون بہتے دیکھا ہے, اگر تو شام آتا تو امام کی ہڈیوں کی سفیدیوں کو بھی دیکھتا. امام عالی مقام کی قربانیاں, امام عالی مقام کی ان تمام قربانیوں کے پیچھے جو صرف ایک روایت اور آپ کی خدمت میں عرض کروں اور اس لمحے کو آپ کی خدمت میں بیان کرنے کی کوشش کروں. 11 محرم کا دن تھا جب یہ تمام قافلہ چلنا شروع ہوا, اور ان تمام تفصیلات کو ہٹاتے ہوئے جو زیارت ناحیہ کے اندر موجود ہیں, قطعا کبھی بھی موقع ملے زیارت ناحیہ کہ اس لمحے کو ضرور مطالعہ فرمائیے گا. بس ایک موقع آئے جب قافلے کو مقتل کے برابر سے گزارا گیا, تمام بیویوں نے ان لاشوں کو دیکھا تو اپنے آپ کو اماریوں اور اونٹوں میں سے گرانا شروع کر دیا. تمام بیویاں زمین پر تشریف لائیں اور ایک ایک لاشے پر جا کر ماتم کرنا شروع کیا. بی بی زینب سلام اللہ علیہا سید الشہداء کے لاشے پر آئیں اور تمام شہداء کا ماتم ہونا شروع ہوا. ابھی تو بس آخری روایت شمر یا عمر سعد, مولا چوتھے امام کے پاس آیا اور کہا کہ سید سجاد خواتین سے چلنے کے لیے کہو. مولا سید سجاد دیکھتے ہیں کہ بیویاں ماتم کر رہی ہیں, سید سجاد کیسے چلنے کے لیے گئے ہیں. سید سجاد مولا اپنا سر جھکا لیتے ہیں, یہ لعین ایک کھوڑا امام کو مارتا ہے, امام کی کمر خم ہوتی ہے, یہ ایک اور کھوڑا مارتا ہے, کمر اور جھکتی ہے, پھر یہ بار بار کھوڑے مارتا ہے. جب یہ اتنے کھوڑے مارنے لگتا ہے, بی بی زینب سلام اللہ علیہا تشریف لاتی ہیں اور کہتی ہیں کہ سجاد ہم چلنے کو تیار ہیں, تم یہ ظلم مت سہو. اور سید سجاد ایک عجیب جملہ استعمال کرتے ہیں, فرماتے ہیں پھوپھی اما آپ میرے بابا کا ماتم کریں, سجاد کھوڑے نہیں کھائے گا, سجاد کوڑے کھائے گا اور اپنے بابا کا ماتم کروائے گا. وہ ہم سے کہہ رہے ہیں میں نے کوڑے کھائے, یا حسین کا پرچم تم لے کر چلو, ندائے حسینی کو تم بلند کرو. اللہ اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا ایام منقلب ینقلبون.